यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। वैशाख 10 गते हुने उपनिर्वाचनका लागि आज राति 12 बजेपछि प्रचार प्रसार निषेध अवधि शुरू हुँदै सरकारद्वारा 3 सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन। जाजरकोटमा भेरी नदीमाथि बन्दै गरेको बेली ब्रिज भाँचिँदा 2 जनाको मृत्यु, 7 जना घाइते। यमनको राजधानी सनामा भागदौड़मा परि कम्तीमा 80 जनाको मृत्यु। र एसीसी प्रिमियर कप अन्तर्गत भोलि नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क एसएमएस, हुर हुरी चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV, बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ़ विमानस्थल छिट्टै शिलान्यास गरिने बताउनु भएको छ। आज बाराको गढ़ीमाईमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले निजगढ़ विमानस्थलको गृह कार्य सम्बन्धी काम सकेर छिट्टै शिलान्यास गरिने बताउनुभयो। उहाँले गढ़ीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने पनि बताउनुभयो। प्रधानमन्त्री दाहालले यसअघि राजस्व घटे र चोरी पैठारी बढ़ेकोले अर्थतन्त्र संकटमा भए पनि अहिले अर्थतन्त्रमा सुधार आएको बताउनुभयो। आजै चितवनको लोकतान्त्रिक वाम गठबन्धनले चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले काठमाण्डौं चितवन द्रतमार्ग, शक्तिखोर औद्योगिक क्षेत्र, रंगशाला, विमानस्थल विस्तार, नारायणी तटबन्ध जस्ता ठूला आयोजना सम्पन्न भएपछि चितवनको विकासमा क्रान्ति आउने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले सुकुम्बासी समस्या समाधान हुने प्रक्रिया शुरू भइसकेको भन्नुहुँदै यसलाई गति र पूर्णता दिइने बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनबाट जनअपेक्षा अनुरूपको काम हुन नसकेको बताउनु भएको छ। बाराको पचरौतामा आयोजित चुनावी सभामा अध्यक्ष ओलीले विकासका कामभन्दा सत्ता जोगाउनेतर्फ गठबन्धन सरकार लागेको आरोप लगाउनुभयो। अध्यक्ष ओलीले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्दा गरेका राम्रा काम अहिलेको सरकारले ओझेलमा पारेको गुनासो गर्नुभयो। वैशाख 10 गते आइतबार हुन लागेको 3 क्षेत्रको उपनिर्वाचनका लागि आज राति 12 बजेदेखि प्रचार प्रसार निषेधको अवधि लागू हुने भएको छ। प्रतिनिधि सभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नम्बर 2, तनहु निर्वाचन क्षेत्र नम्बर 1 र चितवन निर्वाचन क्षेत्र नम्बर 2मा उपनिर्वाचन हुँदैछ। सरकारले शंकर प्रसाद अधिकारीको संयोजकत्वमा 3 सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र 2080 स्वीकृत गरी शंकर प्रसाद अधिकारीको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गर्ने निर्णय गरेको बताउनुभयो। मन्त्री शर्माले भू उपयोग पहिलो संशोधन नियमावली 2079 स्वीकृत गर्ने, काठमाण्डौं तराई मधेश द्रतमार्ग सड़क आयोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय मन्त्री परिषद बैठकले गरेको बताउनुभयो। यस्तै राष्ट्रिय सतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने, काठमाण्डौं तराई मधेश द्रतमार्ग सड़क आयोजनाको निर्माण अवधि 2083 चैत्र मसान्तसम्म थप गर्ने, नेपाल भारत पेट्रोलियम तथा ग्यास सम्बन्धी संयुक्त कार्य समूहको चौथो बैठक वैशाख 12मा काठमाण्डौंमा आयोजना गर्ने लगायत निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्ली स्थित अल इण्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स एम्स अस्पतालमा उपचार जारी छ। सघन कक्षमा उपचारमा रहनुभएका राष्ट्रपति पौडेलको विशेषज्ञ चिकित्सकको टीमबाट प्रोटोकल अनुसार उपचार भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले रेडियो नेपाललाई जानकारी दिनुभयो। छाती र पेटमा देखिएको स्वास्थ्य समस्यामा सुधार नभएपछि चिकित्सकको सल्लाहमा राष्ट्रपति पौडेल हिजो श्री एयरलाइन्स मार्फत थप उपचारका लागि भारत जानुभएको थियो। यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। आमाप्रति श्रद्धा भक्ति प्रकट गर्दै आज माता तीर्थ औंसी मनाइएको छ। भगवान विष्णुले मातृवियोगबाट विरल भएको व्यक्तिलाई माता तीर्थ कुण्डमा स्नान गर्न लगाएर दिवंगत मातालाई दर्शन गराएको मान्यताका साथ आज काठमाण्डौको चन्द्रागिरी नगरपालिका स्थित माता तीर्थ कुण्डमा आमा नहुनेहरूले स्नान गरी सीधा र पिण्ड दान गर्ने प्रचलन छ। आमाप्रति कृतज्ञता व्यक्त गर्न आज आमा हुने छोराछोरीहरूले मान मर्यादा र सम्मानका साथ फलफूल मिठाई खुवाई आफ्नो गच्छे अनुसार वस्त्र आभूषण आदि दिने गर्दछन्। राष्ट्रिय सभा र रूसी महासंघको संघीय सभाको फेडरेशन काउन्सिलका बीच अन्तर संसद सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। रूसको भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र रूसी महासंघको संघीय सभाको फेडरेशन काउन्सिलका अध्यक्ष भालेन्टिना मातभिएन कोले आज समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। समझदारी पत्रमा नेपाल र रूसी महासंघ बीच अन्तर संसदीय सहयोगलाई प्रवर्धन गर्ने तथा प्रतिनिधि मण्डलको भ्रमण आदान प्रदान गरी सांसद समिति आयोग र कार्यालय बीच अन्तर्क्रिया मार्फत अन्तर संसदीय सम्बन्धलाई सुदृढ गर्ने अन्तर्राष्ट्रिय संसदीय मंचहरूमा सहकार्य गर्दै जाने र संसदीय मैत्री समूह गठन गर्ने लगायत उल्लेख छ। सो अवसरमा अध्यक्ष तिमल सिन्हाले दुई सदनका बीचमा भएको सम्झौता पारस्परिक सम्मान मित्रता एवं सहकार्यको जगमा स्थापित नेपाल रूस बीचको सुमधुर सम्बन्धको बलियो प्रमाण भएको बताउनुभयो। यसैबीच रूसी महासंघको संघीय सभाको फेडरेशन काउन्सिलका अध्यक्ष भ्यालेन्टिना मातभिएनकोसँग भएको भेटमा अध्यक्ष तिमल सिन्हा नेपालले रूसबाट रासायनिक मल र गहुँ आयात गर्न नेपाल र रूस सीधा हवाई उडान पुनः शुरू गर्न आवश्यक प्रक्रिया अगाडि बढ़ाउन आग्रह गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले राजस्व संकलन गर्ने जिम्मेवारी लिएका कर्मचारीलाई तदारूकता इमानदारीता र अनुशासन देखाउन आग्रह गर्नुभएको छ। आन्तरिक राजस्व विभागका प्रमुखको समीक्षा बैठकलाई आज सम्बोधन गर्नुहुँदै अर्थमन्त्री महतले राजस्व संकलनमा कुनै पनि लापरवाही गर्न नहुने बताउनुभयो। मन्त्री डाक्टर महतले राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध पूँजीगत खर्चमा आएको ह्रास चोरी पैठारीका कारणले राजस्वमा कमी आएको समयमै भर्ना समयमै ज्ञान गुणस्तरीय शिक्षा सबैको अभिमान भन्ने नाराका साथ सरकारले वैशाख 15 गतेसम्म विद्यालय भर्ना अभियान सञ्चालन गरेको छ। स्कूले उमेर समूहका बालबालिका कोही पनि पढ्नबाट वञ्चित हुन नपरोस् भनेर शैक्षिक वर्ष 2061 अभियानका रूपमा सञ्चालित भर्ना अभियान यस वर्ष 753 स्थानीय तहका विद्यालयहरूमा सञ्चालित छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
5 वर्षसम्मका बालबालिका विद्यालय बाहिर कोही पनि नरहुन् भनेर थालिएको भर्ना अभियानसँगै उनीहरूलाई निशुल्क पाठ्य पुस्तक वितरण गर्दै सामुदायिक विद्यालयहरूले भर्ना अभियान सञ्चालन गरिरहेका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका 27,812 सामुदायिक विद्यालयमा शुरू गरेको भर्ना अभियान वैशाख 15 गतेसम्म सञ्चालन हुनेछ। भर्ना अभियान अन्तर्गत हरेक विद्यालयका शिक्षकहरू अभिभावकका घर घरमा पुगेर आफ्ना छोराछोरीलाई विद्यालय पठाउन अनुरोध गर्दै आइरहेका छन्। विद्यालय भर्ना भएर बीचैमा पढ़ाई छाडेका नियमित विद्यालय नआएका र बीजी विद्यालयहरूमा पढ़ेका बालबालिकाका अभिभावकलाई भेटेर सामुदायिक विद्यालयमा भर्ना गर्न आह्वान गर्ने गरेको बताउनुहुन्छ शुद्धोधन नगरपालिका सैना मैना रूपन्देहीमा रहेको बनगाई उच्च माविका प्रधानाध्यापक गोकुलराज घिमिरे।
अभिभावक संगति बसलाई राखेर राम्रोसँग सम्झाइ बुझाइ गरेर ल्याउने काम भइरहेको छ। संस्थागत विद्यालयमा पढेका केटाकेटीहरू पनि सामुदायिक विद्यालयमा अब आउनुपर्छ। सामुदायिक विद्यालयमा पनि सबै सेवा सुविधा सम्पन्न छन्, शैक्षिक जानकारीहरू प्रशस्त मात्रामा छन् र आउनुहोस् अवलोकन गर्नु हेर्नुहोस् भनेर चाहिँ अभिभावकलाई सबै विद्यालयमै उपस्थित गराएर ती सामग्रीहरू देखाएर पनि उहाँहरू हो रहेछ भन्ने जस्ता कुराहरूमा पनि प्रफुल्ल भएर खुसी भएर अनि आफ्ना बच्चाहरू भर्ना गर्ने अभियान सुरु भएका।
सरकारले सबै बालबालिका विद्यालयभित्र पुर्याउने लक्ष्यका साथ शुरू गरेको भर्ना अभियान 2 दशक पुग्न लाग्दा भर्ना भएका विद्यार्थीलाई टिकाउन भने चुनौती हुने गरेको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार 2074 सालको तुलनामा 2078 सालमा सामुदायिक विद्यालयमा विद्यार्थी 20.1 4% घटेका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा भने हाम्रो जस्तो मुलुकमा 97% कुल भर्ना दर हुनु उल्लेखनीय उपलब्धि भएको बताउँदै अब सीमान्तकृत भएर विद्यालय आउन नसकेका बालबालिका पहिचान गर्नुपर्ने बताउनुहुन्छ।
97% खुद भर्ना दर भनेको चाहिँ हाम्रो जस्तो देशमा उल्लेखनीय उपलब्धि नै हो। नेपाल हामीसँग हार्डकोर ग्रुपहरू बाँकी छ, एकदमै सीमान्तकृत भएका विशेष कारणले आउन नसकेका तिनलाई चाहिँ पहिचान गर्नुपर्ने हुन्छ। अब हामीले गर्ने भनेको कसको छोरा नाति छोरी नातिना कसको भाइ बहिनी विद्यालय आउन सकिरहेको छैन के कारण हो भनेर चाहिँ हेर्नुपर्ने हुन्छ।
नेपालको खुद भर्ना दर 97.1% छ, अर्थात हरेक 100 जनामा 3 जना बालबालिका स्कूल बाहिर छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार 2078 सालमा कक्षा 8मा विद्यार्थीको टिकाउ दर 85.1% रहेको थियो भने ती विद्यार्थी कक्षा 10 सम्म पुग्दा विद्यालयमा टिक्ने दर निकै घटेर 66.1% सीमित रहेको छ। कक्षा 12 सम्म पुग्दा झन्नै आधा विद्यार्थीले बीचैमा कक्षा छाडेका छन्। सरकारले हरेक वर्ष सञ्चालन गर्ने भर्ना अभियानले भर्ना दरलाई बढाए पनि तिनलाई टिकाउन सक्ने नयाँ योजनाहरू ल्याउनु जरूरी छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
काठमाडौँमा अन्तर्राष्ट्रिय गृह श्रमिक सम्मेलन हुने भएको छ। होमनेट इन्टरनेशनलको आयोजनामा यही वैशाख 12 देखि 15 गतेसम्म हुने सम्मेलनमा 29 वटा देशका करिब 200 श्रमिकको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ। 4 दिनसम्म चल्ने सम्मेलनमा गृह श्रमिकबाट उत्पादन भएका सामानको स्टल राखी प्रदर्शनी र बिक्री गरिने होमनेट साउथ एशियाको क्षेत्रीय संयोजक सृष्टि जोशी मल्लले जानकारी दिनुभयो। कर्णालीका नवनियुक्त 4 मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख तिलक परियारको उपस्थितिमा आज प्रदेश प्रमुख कार्यालयमा नेपाली कंग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसी र नेकपा माओवादी केन्द्रबाट जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिनुभयो। पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना संक्रमण दर बढ़ी देखिएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोविड सम्पर्क व्यक्ति हेमराज जोशीले सीमा नाकामा कोरोना परीक्षणमा संक्रमण पुष्टि हुने क्रम 2 साता यता बढ़दै गइरहेको बताउनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाड़ी जिल्लाका नेपाल भारत सीमा नाकामा 5 वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षण गर्दै आएको छ। भूटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा 5,19,00,000 रूपियाँ ठगी भएको भन्दै 10 जना प्रहरीको सम्पर्कमा पुगेका छन्। नेपाल प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म 10 जना पीड़ितहरू सम्पर्कमा आएका र उनीहरूले 5,19,00,000 भन्दा बढ़ी ठगी भएको भनी 10 वटा छुट्टा छुट्टै किटानी जाहेरी दिएका छन्। म्याग्दी स्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका 1 जनाको 4 दिनपछि आज जीवितै उद्धार गरिएको छ। भारत राजस्थानको किशनगढ़का 34 वर्षीय अनुराग मालु अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा गम्भीर अवस्थामा फेला परेका हुन्। सोमबारदेखि बेपत्ता मालुलाई 7,500 मिटरको उचाइबाट जीवितै उद्धार गरिएको 7 समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईले जानकारी दिनुभयो। उहाँको अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। कञ्चनपुरको बेलौरी नगरपालिकाको कालो पुलदेखि पचुईसम्मको नेपाली भूमिमा विद्युत लाइन विस्तार र व्यवस्थापन गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको छ। सोही क्षेत्रको करिब 1700 मिटर हुलाकी सड़क खण्डको स्तरोन्नतिमा समेत भारतीय पक्षले विगत 3 वर्षदेखि अवरोध सृजना गर्दै आएको छ। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको रिपोर्ट।
नेपाल भारत सीमा विवादका कारणले चर्चामा आइरहने कञ्चनपुरमा नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रले विद्युत लाइन विस्तार र व्यवस्थापन गर्न पुल गाड्दा भारतीय पक्षले अवरोध सृजना गरेको नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रका प्रमुख कपिल जोशीले बताउनुभयो।
पुराना चिर्न भएका लाइनहरूलाई शुद्धिकरण गर्नको लागि पुराना बीच खेतबाट गएका पोलहरूलाई स्थानान्तरण गर्दै सड़क किनारबाट ठूला गोल मोटो तार भोल्टेजमा मदत होला भनेर हुलाकी राजमार्ग हुँदै हामी पुल लगिरहेका थियौं। कालो पुलदेखि पछिसम्मको सड़क खण्डमा भारतीय सुरक्षा बलले पोल गाड्नलाई अवरोध पुर्याएका थिए।
सोही क्षेत्रको करिब 1700 मिटर हुलाकी सड़क खण्डको स्तरोन्नतिमा समेत भारतीय पक्षले विगत 3 वर्षदेखि अवरोध सृजना गर्दै आएको छ। कञ्चनपुरको बेलडाणीका स्थानीय राम बहादुर सिंह:
नेपाली किसानका जमिनमा पिल्लर गाडेका छन्, देशव्यापी रूपमा चाहिँ समस्या नै हो।
उक्त समस्या समाधानका लागि भारतीय पक्षसँग हुने आपसी बैठकमा कुरा उठान गर्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अरियालको भनाइ छ।
द्विपक्षीय सीमाको विषय भएको कारणले गर्दा यसमा उनीहरूको पक्षबाट उठाइएका चासोहरू र हाम्रा चासोहरूको सम्बन्धमा संघीय सरकारमा उपयुक्त तहमा वार्ता गरेर छलफल गरेर यसको चाहिँ निचोड निकाल्नुपर्ने अवस्था चाहिँ छ। अहिले जुन चाहिँ विद्युतको पोल विस्तार गर्ने क्रममा चाहिँ नि देखा परेको जुन अवरोध छ, यसको सम्बन्धमा मैले गृह मन्त्रालय मार्फत नेपाल सरकारलाई पनि जानकारी गराउनेछु।
गलत स्ट्रिप नक्साकै कारण बेला बेलामा सीमा विवाद भइरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लव राज भट्टले त्यसको समाधानका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो।
स्ट्रिप नक्सा जो ड्राफ्ट बनेको छ त्यसलाई कार्यान्वयन गर्न खोजेपछि यो समस्या उत्पन्न भएको हो। राज्यको गम्भीरतापूर्वक ध्यान आकर्षण गराउन चाहन्छु।
कञ्चनपुर क्षेत्र नम्बर 1 निर्वाचित प्रतिनिधि सभा सदस्य तारालामा तामाङले भारतसँगको सीमा विवादका कारण कञ्चनपुरका नागरिकले वर्षौंदेखि शास्ति बेहोर्दै आएको भन्दै तत्काल समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
भारतीय सुरक्षा कर्मीले कहिले हुलाकी सड़क बनाउने बेला रोक्ने, कहिले विद्युतको लाइन प्रसारणको विस्तार गर्ने कामलाई रोक्ने काम भएकोले त्यहाँको जनतालाई सुरक्षाको अनुभूति हुने गरी सरकारले छिटो भन्दा छिटो त्यहाँको विवादित सीमालाई समाधान गर्ने काममा लागोस्।
चालू आर्थिक वर्ष 2079-80 भित्र काम सक्ने गरी जगदम्बा बेताल कन्स्ट्रक्सन धनगढ़ीले पोल गाड्ने ठेक्का पाएको थियो। निरन्तर काम गरिरहेकै अवस्थामा भारतीय एसएसबीले अवरोध गर्दा उक्त कम्पनीले यसअघि गाडेका पोलहरूमा समेत तार विस्तार गर्न सकेको छैन। हरीश चन्द्रबाग, रेडियो नेपाल, कञ्चनपुर।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा आग लागि हुँदा 26 घर गोठ जलेर नष्ट भएका छन्। गाउँपालिकाको वडा नम्बर 5 सिसुवामा आज बिहान कुसुमपासीको घरबाट लागेको आगो शिवराज र कृष्णनगर नगरपालिका प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा 3 घण्टापछि नियन्त्रणमा आएको थियो। आगलागीका कारण 1 करोड़ रूपियाँ भन्दा बढ़ीको क्षति भएको वडा अध्यक्ष अनवर मुसलमानले बताउनुभयो। बाँके राष्ट्रिय निकुञ्जले बाघ, चित्तल लगायतका वन्य जन्तुको संरक्षणका लागि पानी पोखरी निर्माण गरेको छ। निकुञ्जको सीमामा रहेका राप्ती र बबई नदीमा पानी नभएको र निकुञ्जभित्र पनि करिब 46 खहरे खोलामा पानी नभएकाले वन्य जन्तुका लागि त्यस्ता पानी पोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले जानकारी दिनुभयो। बाँके प्रहरीले नेपालगंजबाट झण्डै 5 किलो सुनसहित 2 जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा नेपालगंजको न्यूरोड स्थित न्यू इन्द्रेणी होटलबाट गैराती 4 किलो 927 ग्राम सुनसहित 2 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। सुनसहित पक्राउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर छन्। सर्लाहीको लालबन्दी नगरपालिकामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर 11 भरतपुरका 29 वर्षीय श्रवण कुमार महत्तो र 12 वर्षीय विक्रम कुमार महत्तो रहेका छन्। यमनको राजधानी सनामा मुसलमानहरूको पवित्र चाड़ रमजानका बेला नगद उपहार वितरण गरिरहँदा मचिएको भागदौड़मा परि कम्तीमा 80 जनाको मृत्यु भएको छ। घटनामा धेरै मानिस घाइते भएका र ज्यान गुमाउनेमा धेरै जसो महिला र बालबालिका रहेका छन्। साना स्थित एक विद्यालयमा रमजानको समयमा सहायता सामग्री वितरण भइरहँदा भागदौड़ मचिएको थियो। रोयटर्स समाचार संस्थाले प्रत्येक व्यक्तिलाई दिन खोजिएको $9 अर्थात लगभग 1200 रूपियाँ सहयोग लिन सयौं मानिस भेला भएका थिए। सन् 2015 सरकारलाई विस्थापित गरेर हाउथी विद्रोहीहरूले राजधानीमा शासन गर्दै आएका छन्। मानहानी मुद्दामा दोषी ठहरिनुभएका भारतका विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सूरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो। अदालतको आदेशसँगै नेता गान्धीले सांसद पद गुमाउनु भएको थियो। सन् 2019 चुनावी सभामा नेता गान्धीले मोदी थर भएकाहरू बदमाश हुन्छन् भनेको विरोधमा भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले गान्धी विरूद्ध मानहानी मुद्दा दायर गरेका थिए। अब नेता गान्धीले उच्च अदालतमा पुनरावेदन गर्नुहुने उहाँका दलका नेताहरूले बताएका छन्। अब आर्थिक समाचार।
वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध हुने क्रम बढ़ेको छ। योजना शुभारम्भ भएको एक महिनाको अवधिमा मात्रै करिब 59,000 वैदेशिक क्षेत्रका श्रमिक योजनामा आबद्ध भएका सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिनुभयो। सरकारले गत चैत्र 8 गतेदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको हो। विदेश जाने श्रमिकले श्रम स्वीकृति लिने क्रममा सामाजिक सुरक्षा योजनामा आबद्धता जनाउनु पर्ने व्यवस्था गरिएको छ। हाल दैनिक करिब 2,000 जनाले श्रम स्वीकृति लिने गरेका छन्। कोषमा नियमित योगदान गर्ने वैदेशिक क्षेत्रका श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनाबाट लाभ लिन सक्ने कोषले जनाएको छ। पोखरा महानगरपालिकामा पर्ने हेमजाका कृषकले वर्षेनी आलु खेतीबाट वार्षिक 10 करोड़ बढ़ीको बिक्री वितरण गर्न सफल भएका छन्। हालै हेमजामा आयोजित राष्ट्रिय हेमजा आलु महोत्सवमा मात्र 28 लाख भन्दा बढ़ीको आलु बिक्री वितरण भएको कृषकहरूले बताएका छन्। हेमजा क्षेत्रका 500 बढी किसान व्यावसायिक आलु खेतीमा आबद्ध रहेका छन्। हेमजामा झण्डै 300 हेक्टरमा आलु खेती हुने गरेको र वार्षिक 4500 मेट्रिक टन भन्दा बढी आलु उत्पादन भइरहेको पोखरा महानगरपालिकाको कृषि शाखाले जनाएको छ। पालपाली संगम काठमाण्डुको आयोजनामा काठमाण्डुमा पाल्पा महोत्सवको आयोजना गरिने भएको छ। बिहिबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा पालपाली संगम काठमाण्डुका महासचिव जीवन भण्डारीले पाल्पा क्षेत्रमा पर्यटन प्रवर्धन तथा स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको जानकारी दिनुभयो। काठमाण्डुको राष्ट्रिय सभागृहमा पाल्पा महोत्सवको आयोजना हुने र सो महोत्सव वैशाख 9 गते हुने पनि महासचिव भण्डारीले बताउनुभयो। राजधानीमा आयोजना हुने पाल्पा महोत्सवबाट पाल्पा क्षेत्रका विभिन्न पर्यटकीय स्थलहरूको प्रचार प्रसार भई पर्यटन प्रवर्धन हुने र पाल्पामा उत्पादित वस्तुहरूको बजारीकरणमा समेत मद्दत पुग्ने आयोजकको विश्वास रहेको छ। शुक्रबार नेपालले ओमान विरूद्ध आफ्नो 50औं एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई खेल खेल्ने भएको छ। एसएससी प्रिमियर कप अन्तर्गत शुक्रबार हुने नेपाल र ओमान बीचको खेल नेपालको 50औं ओडीआई खेल हुनेछ। सन् 2018 मार्च 15 ओडीआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म 49 ओडीआई खेल खेलेको छ। नेपालमा आयोजना भइरहेको एसएससी प्रिमियर कप प्रतियोगितामा एकै समूहमा रहेका नेपाल र ओमान ओडीआई मान्यता देश हुन्, त्यसैले यो खेल ओडीआई मान्यता प्राप्त हुनेछ। नेपालले आफ्नो पहिलो ओडीआई खेल 2018 अगस्त 1 उसकै घरेलु मैदानमा नेदरल्याण्डसँग खेलेको थियो। दुई खेलको सिरिजमान पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा भने रोमाञ्चक 1 रनको जित हात पारेको थियो। नेपालले 49 ओडीआई खेलमा 26 जित, 21 हार, 1 बराबरी र 1 खेलमा नतिजा विहीन छ। यस बीचमा नेपालले 7 देशसँग ओडीआई खेल खेलेको छ। नेपालले आफ्नो 49औं ओडीआई खेल भने युएको विरूद्धमा खेलेको थियो। शहीद स्मारक ए डिभिजन लीग फुटबलमा 3-स्टार क्लबले जित निकालेको छ। इन्फा मैदानमा बिहिबार भएको खेलमा 3-स्टारले हिमालयन शेर्पा क्लबलाई 1-0 गोल अन्तरले हराएको हो। 3-स्टारको जितमा लाकिन लिम्बुले निर्णायक गोल गरे। यता पेनाल्टीमा चुक्दा हिमालयनले हार बिहोर्नु पर्यो। खेलको 48 मिनटमा हिमालयनका कप्तान विश्वास श्रेष्ठ पेनाल्टीमा गोल गर्न चुकेका थिए। 3-स्टारका फिटर सुगनले हाफिमीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो, तर विश्वासले पेनाल्टीको अवसरलाई बाहिर प्रहार गरे। 3-स्टारको यो 5 जित हो। 3-स्टारले 10 खेलमा 18 अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ। हिमालयन 9 अङ्क जोडेर 13 स्थानमा रहेको छ। भरतपुर मेयर कप बागमती प्रदेश U16 क्रिकेटको उपाधि काठमाडौँ जिल्लाले जितेको छ। काठमाडौँले बिहिबार फाइनल खेलमा घरेलु टोली चितवनलाई 4 विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो। निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको नमूना मैदानमा जितको लागि 122 रनको विजय लक्ष्य पछ्याएको काठमाडौँले 24.3 ओभरमा 6 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित 25 ओभरमा 8 विकेट गुमाउँदै 121 रन बनाएको थियो। प्रतियोगिता भरतपुर महानगरपालिका र बागमती प्रदेश क्रिकेट संघको आयोजनामा वैशाख 4 गतेदेखि शुरू भएको थियो।
अब मौसम आगामी 24 घण्टामा गण्डकी, कर्णाली, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा आंशिक बदली भई केही स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 17.6 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 15.8 डिग्री सेल्सियस, पोखराको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 36.5 डिग्री सेल्सियस, न्यूनतम 18.3 डिग्री सेल्सियस, दिपायलको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 17.2 डिग्री सेल्सियस, वर्षा 0.9 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। वैशाख 10 गते हुने उपनिर्वाचनका लागि आज राति 12 बजेपछि प्रचार प्रसार निषेध अवधि शुरू हुँदै सरकारद्वारा 3 सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन। जाजरकोटमा भेरी नदीमाथि बन्दै गरेको बेलीब्रिज भाँचिँदा 2 जनाको मृत्यु, 7 जना घाइते। यमनको राजधानी सानामा भागदौड़मा परिकम्तीमा 80 जनाको मृत्यु र एसीसी प्रिमियर कप अन्तर्गत भोलि नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै। हवस्त, साँझ 7 बजेको समाचार सकियो, अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।